جمعرات 22 فروری کے سیربین کے ساتھ سمرا فاطمہ کا سلام۔ ملک کی اعلیٰ ترین عدالت کی جانب سے نواز شریف کو ایک بار پھر نااہل قرار دیے جانے کے بعد پاکستان میں سویلین اداروں کے مابین کشیدگی بڑھتی جا رہی ہے۔ یہ کشیدگی جمہوریت کے لیے کیا رنگ لائے گی؟ تجزیہ کار کہتے ہیں،
تو میرا خیال یہ ہے کہ پاکستان میں جمہوریت کو خطرات جو ہیں وہ بڑھ جائیں گے۔
تفصیل خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، نازش ظفر سے خبریں سنیے۔ پاکستان کی سپریم کورٹ کی جانب سے مسلم لیگ نون کی صدارت کے لیے بھی نااہل قرار دیے جانے پر سابق وزیراعظم نواز شریف نے کہا ہے کہ یہ فیصلہ ان کے لیے غیر متوقع نہیں۔ آج اسلام آباد میں احتساب عدالت میں پیشی کے موقع پر صحافیوں سے بات کرتے ہوئے ان کا کہنا تھا،
28 جولائی کا جو فیصلہ تھا جس میں میری وزارت عظمیٰ چھین لی گئی، اس کے بعد کل والا جو فیصلہ ہے اس میں اب مسلم لیگ کی صدارت مجھ سے چھین لی گئی، اب آ جا کے میں ہی ہوں، میرا نام محمد نواز شریف ہے، اس کو بھی آپ نے چھیننا تو چھین لو۔
پاکستان کے انتخابی کمیشن نے حکمران جماعت مسلم لیگ نون کے سربراہ کی پارٹی صدارت سے نااہلی کے بعد اس کے چیئرمین کی جانب سے سینٹ انتخابات کے لیے جاری کیے گئے ٹکٹس کو مسترد کر دیا ہے۔ انتخابی کمیشن نے اعلان کیا ہے کہ سینٹ کے انتخابات اپنے مقررہ وقت یعنی 3 مارچ کو ہوں گے، تاہم حکمران جماعت مسلم لیگ نون کے امیدوار اب آزاد حیثیت میں ہی ان میں حصہ لے سکیں گے۔ شام میں باغی جنگجوؤں کے زیر قبضہ علاقے مشرق غوطہ میں مسلسل 5ویں روز حکومتی فورسز کی جانب سے بمباری جاری ہے۔ تازہ ترین واقعات میں مزید 19 افراد ہلاک ہو گئے ہیں۔ اقوام متحدہ کے سیکرٹری جنرل نے مطالبہ کیا ہے کہ شام کے علاقے مشرق غوطہ میں فوری جنگ بندی کی جائے۔ تفصیلات کے ساتھ نادیہ سلیمان۔
اقوام متحدہ کی سلامتی کونسل میں آج مشرق کے غوطہ میں جاری تنازع پر بحث کی جائے گی۔ اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوترس کا کہنا ہے کہ شام میں باغی جنگجوؤں کے زیر قبضہ علاقے مشرق کے غوطہ کو زمین پر جہنم بنا دیا گیا ہے۔ ایران کے وزیر خارجہ نے ایک بیان میں کہا ہے کہ شام میں باغیوں کے زیر قبضہ علاقے مشرق کے غوطہ میں پرتشدد کاروائیوں سے انسانی جان کے نقصان پر سب کو تشویش ہے۔ جرمن چانسلر اینگلا مرکل نے بھی شام کے صدر بشار الاسد پر اپنے ہی لوگوں کے قتل عام کا الزام لگایا ہے۔
انسانی حقوق کی عالمی تنظیم ایمنسٹی انٹرنیشنل نے اپنی تازہ رپورٹ میں امریکی صدر ڈونلڈ ٹرمپ کے سیاست کے انداز پر شدید تنقید کی ہے۔ ادارے کا کہنا ہے کہ ان کی سیاست نفرت پھیلانے اور انسانی حقوق کے لیے خطرات کی وجہ بن رہی ہے۔ ادارے نے مزید کہا کہ ڈونلڈ ٹرمپ کی طرف سے امریکہ کے اندر اور امریکہ سے باہر لیے جانے والے اقدامات انسانی حقوق کی خلاف ورزیوں کے زمرے میں آتے ہیں۔ ایمنسٹی انٹرنیشنل نے امریکی صدر کو بھی اسی گروپ میں شامل کیا ہے جس میں مصر، روس، چین، فلپائن اور وینزویلا کے رہنماؤں کے نام شامل ہیں۔ انڈین فوج کے سربراہ جنرل بپن راوت نے ملک کی شمال مشرقی ریاستوں میں غیر قانونی طور پر بنگلہ دیش سے ہونے والی در اندازی کے بارے میں پاکستان کا نام لیے بغیر کہا ہے کہ اس میں مغربی ہمسائے کا ہاتھ ہے اور اسے چین کی بھی حمایت حاصل ہے۔ تفصیلات کے ساتھ صبا ناز۔
جنرل بپن راوت نے پاکستان یا چین کا نام نہیں لیا، تاہم ان کا کہنا تھا کہ مغرب میں انڈیا کا ہمسایہ ملک یہ پراکسی گیم کھیل رہا ہے اور اسے شمال میں موجود ہمسائے کی حمایت حاصل ہے۔ انڈیا کی شمال مشرقی ریاستوں، خاص طور پر آسام میں بنگلہ زبان بولنے والے لوگوں کو شک کی نگاہ سے دیکھا جاتا ہے، اور الزام یہ ہے کہ ان میں ایک بڑی تعداد بنگلہ دیش سے غیر قانونی طور پر وہاں آ کر آباد ہو گئی ہے۔ جنرل بپن نے انہی لوگوں کے استعمال سے پراکسی وار لڑنے کا اشارہ دیا۔
پاکستان کے صوبہ بلوچستان کے دارالحکومت کوئٹہ میں بحالی کے بعد 8 سے زیادہ منشیات کے عادی افراد کو ان کے گھروں کو بھیجنے کی الوداعی تقریب کا اہتمام کیا گیا۔ ان افراد کو کوئٹہ شہر کے مختلف علاقوں سے گرفتار کر کے انسانیت بچاؤ کے نام سے ایک نجی بحالی سینٹر میں علاج کے لیے لایا گیا تھا۔ اس موقع پر میڈیا کے نمائندوں سے بات کرتے ہوئے بلوچستان کے وزیر داخلہ میر سرفراز بگٹی کا کہنا تھا،
لیکن جو اس سینٹر کی کیپیسٹی ہے وہ کسی زمانے میں 500-600 ہوتا تھا، اب 1000 کے قریب پہنچ گئے۔ ہم اس کو اور امپروو کرنے کی کوشش کر رہے ہیں، لیکن ظاہر ہے کہ یہ اکیلے نہیں کیا جا سکتا، اس کے لیے جتنے مخیر حضرات ہیں پورے پاکستان سے ہیں، میں ان سے اپیل کرتا ہوں کہ آئیں اور ہمارا اس کار خیر میں ہاتھ بٹائیں تاکہ ہم اس معاشرے کے جو کچروں میں رہنے والے لوگ ہیں ان کو کارآمد شہری تب بنا سکتے ہیں کہ آپ آئیں یہاں پر ٹیکنیکل سکولز میں ہماری مدد کریں اور ان بچوں کے روزگار کا کوئی بندوبست کریں۔
انڈیا کی فضائیہ میں ایوانی چترویدی انڈیا کی پہلی خاتون لڑاکا پائلٹ بن گئی ہیں۔ انڈین فضائیہ کی جانب سے جاری کیے گئے ایک بیان کے مطابق 24 سالہ ایوانی نے رواں ہفتے میگ 21 لڑاکا طیارہ 30 منٹ تک اڑا کر یہ اعزاز حاصل کیا ہے۔ ایوانی کے علاوہ 2 مزید خاتون پائلٹس بھاونا کانت اور موہانا سنگھ کی بھی تربیت جاری ہے اور وہ جلد ہی لڑاکا طیارہ اڑائیں گی۔ خیال رہے کہ پاکستان کی فضائیہ میں اس وقت تقریباً 20 خاتون لڑاکا پائلٹس خدمات سر انجام دے رہی ہیں۔ پاکستان نے 2006 میں خاتون لڑاکا پائلٹس کی بھرتی شروع کی تھی۔ یہ بی بی سی اردو سروس ہے۔
سامعین کے خطوں سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے۔ آپ کا خط ملا۔
ہر اتوار کو سیر بین میں اپنے خطوں کے جواب سنیے عارف وقار سے۔ آپ بھی خط لکھنا چاہیں تو ہمارا پتہ ہے پوسٹ باکس 3101 اسلام آباد۔
حالات حاصلہ کا پروگرام سیر بین آپ بی بی سی اردو سروس سے سن رہے ہیں۔ انڈین فوج کے سربراہ جنرل بپن راوت نے کہا ہے کہ انڈیا کی شمال مشرقی ریاستوں میں غیر قانونی طور پر بنگلہ دیش سے ہونے والی دراندازی میں پاکستان کا ہاتھ ہے اور اسے چین کی حمایت بھی حاصل ہے۔ اس خبر کی تفصیل پروگرام میں آگے چل کر سنیے گا۔ سیربین کا آغاز کرتے ہیں آج کے بڑے موضوع کے ساتھ۔ پاکستان کے انتخابی کمیشن نے اعلان کیا ہے کہ سینٹ کے انتخابات اپنے مقررہ وقت یعنی 3 مارچ کو ہوں گے۔ تاہم حکمران جماعت مسلم لیگ نون کے امیدوار اب آزاد حیثیت میں ہی ان میں حصہ لے سکیں گے۔ اس اعلان سے سینٹ کے انتخابات سے متعلق ابہام تو ختم ہوا لیکن مسلم لیگ اور اعلی عدلیہ کے درمیان کشیدگی نہیں۔ تفصیل بتا رہے ہیں اسلام آباد سے ہارون رشید۔
سابق وزیر اعظم نواز شریف کا برا عدالتی وقت ابھی ختم نہیں ہوا ہے۔ پارٹی صدارت سے فارغ کرنے جیسے کل کے ایک اور عدالتی فیصلے کے بعد بھی نواز شریف بدعنوانی کے ایک اور مقدمے کی سماعت کے لیے آج عدالت پہنچے۔ سپریم کورٹ کے فیصلے پر غم و غصہ بظاہر برقرار دکھائی دیا۔ نواز شریف،
28 جولائی کا جو فیصلہ تھا جس میں میری وزارت عظمیٰ چھین لی گئی، اس کے بعد کل والا جو فیصلہ ہے اس میں اب مسلم لیگ کی صدارت مجھ سے چھین لی گئی، اب آ جا کے میں ہی ہوں، میرا نام محمد نواز شریف ہے، اس کو بھی آپ نے چھیننا تو چھین لو۔
سپریم کورٹ کے فیصلوں کے باوجود تاہم اب تک مسلم لیگ بظاہر مضبوط کھڑی ہے۔ نواز شریف کی زیر صدارت پنجاب ہاؤس اسلام آباد میں پارٹی رہنماؤں کی مشاورت بھی ہوئی۔ جماعت کے لیے عام انتخابات کے علاوہ نئے پارٹی صدر کا فوری چیلنج بھی اسے درپیش ہے، لیکن سب سے زیادہ غور شاید اس بات پر ہوا ہو کہ عدلیہ کے خلاف بیانات کی جنگ کو کس حد تک لے کر جانا مفید ہو سکتا ہے۔ مسلم لیگ نون کے رہنما اور وزیر مملکت برائے خزانہ رانا افضل کہتے ہیں،
چاہتے ہیں کہ پاکستان کے اندر ایک پیسفل ماحول ہو، ہم رسپیکٹ دیں جوڈیشری کو، جوڈیشری ہمیں رسپیکٹ دے، ہم آرمڈ فورسز کو رسپیکٹ دیں، اور یہ تینوں جو پلرز آف دی اسٹیٹ ہیں یہ مل کے کام کریں، لیکن سب سے پہلے اپنا اپنا کام کریں۔ تو یہ جو ڈسٹربنس آئی ہے اس میں نون لیگ کا کوئی کردار نہیں ہے، یہ جج صاحبان کی اپنی مہربانی ہے۔
دوسری جانب عدلیہ کہتی ہے کہ پاکستان کو اس وقت قانون کی حکمرانی کی اشد ضرورت ہے۔ چیف جسٹس ثاقب نثار نے آج اسلام آباد میں وکلاء سے خطاب کرتے ہوئے کہا،
ایک جج کی مجبوری یہ ہے کہ اسے یہ نہیں کہ کیا کہنا ہے بلکہ یہ سوچنا ہے کہ کیا نہیں کہنا، اور جب آپ کیا نہ کہنے کی اس پوزیشن میں ہو تو بہت ساری چیزیں آپ کہہ نہیں پاتے، لیکن کچھ چیزوں سے مجھے 100% اتفاق ہے کہ اس ملک میں رول آف لا ہو جائے، اس ملک کی بقا جو ہے وہ رول آف لا سے منسلک ہے۔
سینٹ کے انتخابات تو بظاہر اب مقررہ وقت پر ہی ہوں گے، لیکن اصل سوال یہ ہے کہ کیا مسلم لیگ نون اور اعلی عدلیہ کے درمیان بیانات کی جنگ اسی طرح جاری رہے گی یا اس میں اب کمی آئے گی۔ نواز شریف کے خلاف بدعنوانی کے مقدمات کی سماعت ابھی جاری ہے، ایسے میں اس جماعت کے لیے اب پیچھے ہٹنا مشکل دکھائی دے رہا ہے۔ ہارون رشید، بی بی سی نیوز، اسلام آباد۔
اور چیف جسٹس پاکستان نے سابق وزیر اعظم نواز شریف کی بطور پارٹی صدر نااہلی کا فیصلہ سنانے کے صرف ایک دن بعد ہی اسلام آباد میں وکلاء کی تقریب سے خطاب کیا۔ میں نے اسی سلسلے میں بات کی پاکستان میں سپریم کورٹ کی رپورٹنگ کرنے والے صحافی ناصر اقبال سے اور ان سے پوچھا کہ چیف جسٹس ثاقب نثار نے کیا کیا کہا ہے۔
دیکھیں آج چیف جسٹس میاں ثاقب نثار صاحب اسلام آباد ہائی کورٹ میں گئے تھے وکلاء کے پاس، جہاں میں نے یہ کہا ہے کہ میں نے جو بھی فیصلہ لیا ہے وہ اپنی سمجھ بوجھ اور لا کے مطابق جو نے صحیح سمجھا اس حساب سے میں نے فیصلہ لیا ہے۔ اور انہوں نے یہ بھی کہا کہ ہم کسی سے محاذ آرائی کرنا نہیں چاہتے، لیکن جو چیز ہمارے سامنے آئے گی لا کے مطابق اس کا فیصلہ کرنا ہے۔ یہ بھی انہوں نے کہا کہ میں کوشش کر رہا ہوں کہ میں سماجی برائیوں کے خلاف جنگ لڑ رہا ہوں، اور انہوں نے کہا کہ جو قاضی ہیں جو جج ہوتے ہیں ان کے لیے مصلحت مفاد اور خوف زہر قاتل ہے، اور انہوں نے کہا میں منافق نہیں ہوں، جو بھی چیز ہمارے سامنے آئے گی آئین اور قانون کے مطابق جو بھی ہماری سمجھ میں آئے گی ہم اس کے مطابق اس کا فیصلہ کریں گے۔
ابھی آپ نے کہا کہ انہوں نے یہ بھی کہا کہ ہم سماجی برائیوں کے خلاف جنگ لڑ رہے ہیں، تو ناصر صاحب چیف جسٹس سیاست دانوں کی اکاؤنٹیبلٹی کی تو بات کرتے ہیں، لیکن یہ مطالبہ بھی رہا ہے کہ ججوں کی اکاؤنٹیبلٹی بھی ہونی چاہیے، کیا انہوں نے اس بارے میں کوئی بات کہی ہے؟
جی جی بالکل، اصل میں جو کچھ وکلاء نے ان کو ہائی لائٹ یہ کرائی تھی کہ جو جوڈیشری اکاؤنٹیبلٹی تو کر رہی ہے، سب لوگ احتساب کر رہی ہے، لیکن ان کے اپنی اکاؤنٹیبلٹی کا کیا ہے، کیونکہ بہت سارے ریفرنسز پینڈنگ پڑے ہیں سپریم جوڈیشل کونسل میں جس کو چیف جسٹس ہیڈ کرتے ہیں، تو اس پہ انہوں نے کہا کہ ہم سے کوتاہی ہوئی ہے، ہمارے پاس کچھ ریفرنسز ہیں جو ہم نہیں اس کا فیصلہ کر سکے، لیکن انہوں نے یہ بھی ساتھ کہا کہ میں کوشش میری ہوگی کہ جون تک یہ جتنے بھی ریفرنسز ہیں ہم اس کو ختم کر دیں۔ ابھی فروری 14 کو انہوں نے ایک ریفرنس ختم کیا ہے، یہ سٹنگ جج ہیں اسلام آباد ہائی کورٹ کے مظاہر علی نقوی، ان کے خلاف ایک الیگیشن سے کہ انہوں نے مطلب مس کنڈکٹ کا الیگیشن تھا، وہ انہوں نے یہ ریفرنس ان کے خلاف ختم کیا۔ اس کے علاوہ دو ہائی کورٹ کے ججز ہیں، ایک تو اسلام آباد ہائی کورٹ کے ہیں جسٹس شوکت علی صدیقی اور جسٹس فاروق عرفان، انہوں نے سپریم کورٹ میں پٹیشن کی ہوئی ہے کہ ہمیں فیئر ٹرائل کے لیے ضروری ہے کہ ہمیں اوپن کورٹ میں سنا جائے، تو یہ بھی ان کا کیس سپریم کورٹ میں چل رہا ہے۔ اور بھی کچھ ججز کے خلاف ریفرنسز ہیں، تو اب دیکھیں انہوں نے یہی کہا ہے کہ ہم جون تک یہ سارے ریفرنسز ختم کر دیں گے۔
یہ تھے سپریم کورٹ کی رپورٹنگ کرنے والے صحافی ناصر اقبال۔ اور اسی موضوع پر اب سے تھوڑی دیر قبل میں نے بات کی ممتاز قانون دان جسٹس ریٹائرڈ طارق محمود سے، اور ان سے پوچھا کہ سپریم کورٹ کی جانب سے نواز شریف کو نااہل قرار دیے جانے کے بعد اب حکمران جماعت مسلم لیگ کسی دوسرے شخص کو اپنا صدر بنا سکتی ہے، لیکن اگر نواز شریف صدر کی بجائے کسی اور ٹائٹل کے تحت پارٹی کو کنٹرول کرتے رہتے ہیں تو کیا یہ سپریم کورٹ کے فیصلے کی نفی نہیں ہوگی؟
دیکھیں نا، نفی ایسے بھی ہوگی نا کہ پھر سپریم کورٹ کے پاس کیا ثبوت ہوگا کہ وہ پارٹی کو کنٹرول کرتے ہیں، کیونکہ یہ تو پھر کوسچن آف فیکٹ آ جائے گا نا۔ مثال کے طور پر بات یہ ہے کہ نواز شریف صاحب جو ہے اپنے بھائی شہباز شریف یا اپنے دوسرے جو باسماد لوگ ہیں، مثال کے طور جب بھی ان کی سینٹرل کمیٹی کا الیکشن ہو اجلاس ہوتا ہے یا الیکشن یا کوئی کاروائی یا کوئی فیصلہ کرنے کی بات ہوتی ہے تو وہ ان کو ایپلیکیٹ کر دیں گے، اور اجلاس ہوگا تو وہ ان کی خواہش کے مطابق اگر وہ فیصلے کر لیں گے تو پھر اس میں کیا کیسے ثابت کیا جائے گا، اور وہ اون کریں گے اور وہ یہ کہیں گے جناب یہ فیصلہ ہمارا ہے اور ہماری پارٹی کا ہے، اور اس میں چاہے قرارداد ہو یا جو بھی ڈاکومنٹ اس میں تیار کیا جائے تو اس میں سب کا حوالہ بھی ہوگا، کیونکہ یہ تو بہت بڑا مشکل سا ہوگا نا ایسا کرنا۔
جسٹس طارق صاحب، کیا اعلیٰ عدالتوں کو پولیٹیکل جسٹس یا سیاسی انصاف پر اتنی توجہ دینی چاہیے جتنی اب دی جا رہی ہے؟
ہاں، یہ ایک $1 million کوسچن ہے، اور یہ بہت عرصے سے یہ ایک زیر بحث ہے، خاص طور پر یہ معاملات جو ہے آپ کہہ سکتے ہیں کہ جب افتخار چودھری صاحب تھے اس زمانے میں اس کا زیادہ استعمال کیا گیا اور اس پر بہت زیادہ کریٹیسزم بھی ہوا، اور کریٹیسزم کا ایک جو ہے وجہ مطلب ریزن یہ بھی لوگ دیتے تھے کہ اس معاملات میں آ کے پھر عدالتیں جو ہے اس میں جو ہے الٹیمیٹلی ان کو نقصان برداشت کرنا پڑتا، اور اس کا دیکھیں نقصان جو مجھے نظر آ رہا ہے، مثال کے طور پر سپریم کورٹ جو بھی آرڈر کرتی ہے تو ایک طرف سے تنقید ہوتی ہے، اور عمران خان یا شیخ رشید صاحب جیسے لوگ جو ہیں وہ کہتے ہیں جی کہ ہم سپریم کورٹ کے سامنے ڈھال بنیں گے یا اس کو ڈیفینڈ کریں گے، اگر یہ نکلیں گے تو ہم بھی نکلیں گے، تو یہ تو ان ادر ورڈز آپ یہ سمجھیں کہ سپریم کورٹ میں اس کو سیاست میں گھسیٹ لانے والی باغم ہے۔
अच्छा, और एक रुझान ये भी देखने में आया है कि मुस्लिम लीग के रहनुमाओं की जानिब से अदलिया पर तनकीद के बाद जजेस भी बोलना शुरू हो गए हैं और हर रोज किसी न किसी सूरत एक दो बयान दाग ही दिए जाते हैं, तो क्या जजेस को इस तरह बोलना चाहिए, क्या इस तरह के बयान देने चाहिए?
जो बेसिक जुरिस्प्रूडेंस है वो तो ये कहती है कि जज साहबान को अपने फैसले के लिए बोलना चाहिए, ठीक है नहीं? अब दूसरी बात ये है कि देखे ना, यही जो नुकसान के जिस तरह निशानदही करो तो यही तो नुकसान हो रहा है कि देखे जो पॉलिटिशियंस हैं तो वो तो आजाद हैं, उनका तो काम ये बयान देना, जलसे करना, और अब तो ये हो रहा है कि यानी कि जो बात जलसों में की जाती है, जैसे कि आप खुद फरमा रही हैं कि उसको जो है फिर जवाब दिया जाता है, तो जवाब उन जवाब, तो देखिए अदलिया के हवाले से जजमेंट पर तो क्रिटिसिज्म हो सकता है लेकिन वो दलील के साथ, यानी कि लीगल रीजन या उसके बाद, लेकिन अगर इस तरीके से अगर जवाब दिया जाए तो फिर जैसे मिसाल के तौर पर मरियम ने एक दिन तकरीर करके ये कह दिया कि जनाब देखे ना, ये जो हम ये अब इसकी वजाहत की जा रही है तो इसका मतलब है कोई ना कोई उसको सुकम रह गया। सुप्रीम कोर्ट को कंट्रोवर्शियल नहीं बनना चाहिए, और आजकल के हालात में चाहे आप टॉक शो को देख लीजिए, मुख्तलिफ आर्टिकल्स को देख लीजिए, सियासतदानों की जो बात है सम हाउ और जो कोई हक में है कोई खिलाफ है, ये फजा जो है बहुत डेंजरस है इदारे के लिए, क्योंकि इदारे जो है वो परमानेंट होते हैं, इदारों को इस तरह कंट्रोवर्शियल नहीं होना चाहिए ना हमें बनाना चाहिए, इनको कंट्रोवर्शियल बनाने में हम सबका यकीनन किसी न किसी सतह पर हाथ है।
और तारिक साहब, जिस तरह अब मुस्लिम लीग नून ने सुप्रीम कोर्ट पर ताबड़तोड़ हमले शुरू कर दिए और एक माहौल जैसा बनता जा रहा है, क्या मौजूदा माहौल का 1997 में जब सुप्रीम कोर्ट पर बाकायदा हमले हो रहे थे उससे कोई वाजना किया जा सकता है कि आपको वैसी सूरत हाल बनती हुई नजर आ रही है?
नहीं देखो दीदी, एक लिहाज से कॉन्सिक्वेंस के हिसाब से उसी किस्म की सूरत हाल है, लेकिन एक फर्क देखें, उसमें एक फिजिकल अटैक हुआ था, लेकिन इस वक्त एक फिजिकल अटैक तो ना अब है ना ऐसा मुमकिन है आजकल के हालात में, ठीक है, लेकिन बात यह है कि उस वक्त एक चीज डिफरेंट थी जो अब तक शायद नजर नहीं आए, अल्लाह ना करे, क्योंकि उस वक्त सुप्रीम कोर्ट डिवाइड हो गई थी बुरी तरह, यानी कि जजेस वर अगेंस्ट जजेस, एक सज्जाद अली शाह साहब का ग्रुप था जिसमें उनके साथ तीन चार लोग थे, बाकी जो है दूसरी तरफ थे सिद्दीकी साहब या मियां साहब से, इस वक्त तक ये बात तो इस तरह खुल के सामने नहीं आ रही, लेकिन इसमें जो है पोलिटिकल पार्टीज का भी बड़ा मतलब इसमें कसूर है एक लिहाज से, देखें पोलिटिकल पार्टीज को कुछ प्रिंसिपल पर इकट्ठा हो जाना चाहिए, इलेक्शन की बात अलग है, दूसरी अपोजिशन की बात अलग है, वो लेकिन कुछ प्रिंसिपल पर इकट्ठा हो जाना चाहिए, और लेजिस्लेशन के हवाले से कि क्या कानून होना चाहिए, क्या इख्तियारात होने चाहिए, किस तरीके से इस्तेमाल करना चाहिए, क्योंकि हमें नहीं भूलना चाहिए। इसकी छोटी सी मिसाल दूं, आपको याद होगा जिस वक्त जिलानी साहब को निकाला गया तो मियां साहब उस वक्त बहुत खुश थे, इसी तरीके से आपको याद होगा जब मियां साहब ने कोर्ट पहन के हुसैन अकानी के खिलाफ केस करने के लिए अदालत में चले गए थे, तो उस वक्त मियां साहब का कहना था कि जिलानी साहब को फौरी तौर पर निकलना चाहिए, लेकिन आज वही सूरत हाल जो है मियां साहब जो है वो फेस कर रहे हैं, और आज जो बिलावल भुट्टो ने तकरीर की है वो खासतौर पर इसी बात को हिट किया, तो जो सियासी पार्टियां जो है वो उनको कम से कम कुछ प्रिंसिपल पर इकट्ठा होना चाहिए, ये जो मुखालफत बड़ा मुखालफत है और कतई नजर इस बात के कि क्या बात दुरुस्त है या ये बड़ा खतरनाक रुझान है।
ये थे मुमताज कानूनदान जस्टिस रिटायर्ड तारिक महमूद। अब मुस्लिम लीग नून पार्टी को अपना नया सदर चुनना है, और इसी सिलसिले में मैंने बात की सियासी तज्जियाकार प्रोफेसर हसन अस्करी रिजवी से, और उनसे सबसे पहले ये पूछा कि सुप्रीम कोर्ट के इस फैसले से मुस्लिम लीग नून की सियासत पर क्या असरात हो सकते हैं।
देखिए फौरी तौर पर जो मुस्लिम लीग की सियासत पर असरात हैं, एक तो वो जो मुस्लिम लीग नवाज लीग का बयानिया है एंटी जुडिशरी, वो अपनी जगह कायम है और वो काफी जोरों शोर से दोहराया जा रहा है, यानी कन्फ्रंटेशन की जो पॉलिटिक्स है वो परसू हो रही है। दूसरा इसका जो इनिशियल रिएक्शन है, जो लोग नवाज शरीफ के करीब हैं वो ज्यादा अपनी यूनिटी शो कर रहे हैं नवाज शरीफ के साथ, उनकी तारीफ में कि वो अगर प्रेसिडेंट नहीं है लेकिन वो हमारे रहनुमा है और जो भी प्रेसिडेंट होगा वो नवाज शरीफ की जो है कमांड पे ही चलेगा, तो फर्स्ट इनिशियल रिएक्शन ये है कि वो यूनिटी शो कर रहे हैं ताकि फिलहाल कोई ऐसा पॉलिटिकल क्रैक जो है वो पार्टी के अंदर नमूदार हो। तीसरा जो इम्पैक्ट हमें नजर आता है वो नए प्रेसिडेंट की चुनने में लगे हुए हैं, लेकिन अभी तक फैसला नहीं हो पा रहा कि किसको एक्टिंग प्रेसिडेंट या प्रेसिडेंट जो है वो चुना जाएगा। तो हमारा ख्याल ये है कि अगर अकाउंटेबिलिटी कोर्ट का जजमेंट भी नवाज शरीफ साहब के खिलाफ आता है तो उसके बाद फिर जो है नवाज लीग के अंदर आपको डिसेंशन या कॉन्फ्लिक्ट नजर आ जाएगा। लेकिन फिलहाल फर्स्ट रिएक्शन के तौर पे यूनिटी शो कर रहे हैं, जो मेरा ख्याल ये है कि ये टेम्प्ररी रिएक्शन है। लॉन्ग टर्म में अंदरूनी मुश्किलात नवाज शरीफ की पार्टी को।
अच्छा डॉक्टर अस्करी, जब पनामा मुकदमे का आगाज हुआ था तो मियां नवाज शरीफ और उनके खानदान के दूसरे अफराद ने ऐसा तासुर दिया था कि अदलिया और फौज मिलकर उनकी हुकूमत के खिलाफ साजिश कर रही है, लेकिन अब आप देखिए तो अब उनके निशाने पर सिर्फ अदलिया नजर आती है। इसकी क्या वजह हो सकती है? क्या उनकी सोच में तब्दीली आई है या किसी बैरूनी दोस्त ने कुछ मशवरा ऐसा दिया है जिस पर अमल कर रहे हैं?
देखिए, उनकी सोच में कोई ऐसी नुमाया तब्दीली नहीं है। वो इस वक्त जुडिशरी का नाम ज्यादा ले रहे हैं क्योंकि बराह रास्त उनको जो नुकसान हो रहा है वो जुडिशरी के जजमेंट की वजह से हो रहा है। लेकिन वक्तन फवक्तन ये बयानियां जो है वो पीएमएलएन के लीडर्स जो हैं वो दोहराते हैं कि उनके खिलाफ एक कॉन्स्पिरेसी है और इसमें जुडिशरी के साथ जो है फौज भी शामिल है। लेकिन ज्यादा फोकस आपकी बात सही है, वो हमें जुडिशरी पे नजर आता है। लेकिन प्राइवेट गुफ्तगू में लीडरशिप जो है वो इसमें फौज, खासकर आर्मी और जुडिशरी दोनों को इकट्ठा करती है।
अच्छा, पहले तो नवाज शरीफ और उनकी साहबजादी अदलिया पर तनकीद करती नजर आती थी, लेकिन अब देखिए तो पार्लियामेंट भी इस मसले में कूद पड़ी है। तो पार्लियामेंट और अदलिया की लड़ाई अगर इसी तरह बढ़ती रही तो इसको कोई और ताकतें अपने हक में तो नहीं इस्तेमाल कर लेंगी?
देखिए, ये जो पार्लियामेंट का मसला है ये उस वक्त शुरू हुआ जब मौजूदा प्राइम मिनिस्टर ने तकरीर की पार्लियामेंट में जाके, जिसमें अदलिया पे उन्होंने इल्जाम लगाए इंटरफेरेंस के और के इंतजामिया और जो मकन्ना है, लेजिस्लेचर है, नेशनल असेंबली है, उसके इख्तियार वो ले रहे हैं। तो उसमें ये है कि अगर ये बयानिया, कन्फ्रंटेशन का बयानिया चलता रहा तो मेरा ख्याल ये है कि पाकिस्तान में जमहूरियत को खतरात जो है वो बढ़ जाएंगे और इस सिलसिले में नेचुरली जुडिशरी जो है और फौज जो है वो एक दूसरे के करीब इसलिए भी आ जाएंगे कि अगर अकाउंटेबिलिटी कोर्ट में जो फैसला नवाज शरीफ साहब के खिलाफ आया तो उसकी इम्प्लीमेंटेशन तो गवर्नमेंट ने करनी होती है जो कि पीएमएलएन की गवर्नमेंट है। तो सवाल ये पैदा होगा कि क्या उस फैसले को गवर्नमेंट इम्प्लीमेंट करेगी, और अगर गवर्नमेंट इम्प्लीमेंट नहीं करती तो जुडिशरी के पास क्या ऑप्शंस हैं? कॉन्स्टिट्यूशन में ऑप्शंस सुप्रीम कोर्ट के पास मौजूद हैं, और ये जो सूरत हाल अगर पैदा हो गई तो फिर इसका जो है पोजीशन जो है पाकिस्तान के पॉलिटिकल सिस्टम में फौज की ज्यादा मुस्तहकम हो जाती है क्योंकि वो एक ऑर्गेनाइज्ड फोर्स है।
हसन अस्करी साहब, पाकिस्तान तहरीक इंसाफ पार्टी पाकिस्तान में बदनवानी को एक मसले के तौर पर सामने लाई और पनामा का मुकदमा भी तहरीक इंसाफ की अदालत में लाई, लेकिन जो नतायज अब सामने आ रहे हैं क्या कहीं वो अब पछता तो नहीं रहे होंगे? क्या इसी तरह के नतायज की तवक्कात थी उन्हें?
देखिए, मेरा ख्याल ये है कि उन्होंने इशू तो हाईलाइट कर दिया, लेकिन जो पीटीआई का ख्याल था कि वो एक इतनी बड़ी कुव्वत बन जाएंगे कि पीएमएलएन को पंजाब में एक तरफ कर देंगे, ऐसा नहीं हुआ। मेरा ख्याल ये है इसकी एक वजह तो इमरान साहब की अपनी क्यादत का मसला है कि उनके बारे में प्रिडिक्टेबिलिटी का एलिमेंट काफी कमजोर है और शादियों का मामला भी जो है वो कोई उनके हक में नहीं जाता आम डिस्कशंस के अंदर। दूसरा मेरा ख्याल ये है कि क्रिटिसिज्म तो अब भी नवाज शरीफ का, उनकी फैमिली का और करप्शन का पीटीआई कर रही है, लेकिन पीटीआई ने अभी तो कोई ऐसा मुतबादिल प्रोग्राम नहीं दिया जिससे कि पाकिस्तान के जो गरीब तबके हैं वो ये महसूस करें कि इमरान खान एक डिफरेंट किस्म के लीडर के तौर पर उनके मफादात की हिफाजत के लिए आगे बढ़ेंगे। तो वो एक मुतबादिल प्रोग्राम कोई नहीं है। हाँ, तनकीद में पीटीआई बहुत स्ट्रांग है।
ये थे सियासी तज्जियाकार प्रोफेसर हसन अस्करी रिजवी। और अब रुख करते हैं अमरीका का। इंसानी हकूक की आलमी तंजीम एमनेस्टी इंटरनेशनल ने अपनी ताज़ा रिपोर्ट में अमरीकी सदर डोनाल्ड ट्रंप के अंदाज सियासत पर शदीद तनकीद करते हुए कहा है कि उनकी सियासत नफरतें फैलाने और इंसानी हकूक के लिए खतरात का मुजिब बन रही है। इदारे का कहना है कि डोनाल्ड ट्रंप की तरफ से अमरीका के अंदर और अमरीका से बाहर लिए जाने वाले इकदाम इंसानी हकूक की खिलाफ वर्जी के जुमरे में आते हैं। एमनेस्टी इंटरनेशनल ने अमरीकी सदर को भी उस ग्रुप में शामिल किया है जिसमें मिस्र, रूस, चीन, फिलीपींस और वेनेजुएला के रहनुमाओं के नाम शामिल हैं। इस खबर की तफसील आप हमारी वेबसाइट bbcurdu.com पर पढ़ सकते हैं। सैरबीन अभी जारी है। प्रोग्राम में आगे चलकर आपको शाम के ताज़ा सूरत हाल के बारे में बताएंगे।
हमारे नामा निगार करिया करिया गांव गांव।
रईम यार खान में लाशों के हमरा एहतजाज भी किया। मोहम्मद काजिम बीबीसी क्वेटा।
शुमाइला जाफरी बीबीसी नकियाल सेक्टर लाइन ऑफ कंट्रोल।
लेकिन इस बारे में फौजी हुकाम ने कोई तफसील जारी नहीं की। अजीजुल्ला खान बीबीसी पिशावर।
हुकूमत पर सियासी दबाव में कमी आएगी या इजाफा होगा। हारून रशीद बीबीसी इस्लामाबाद।
जहां खबर है वहां हमारा नामा निगार है।
ऑस्ट्रेलिया के मिचेल मार्श और स्टीव ओकीफ पहला टेस्ट मैच खेल रहे हैं। अब्दुर्रशीद शकूर बीबीसी दुबई।
कौमी असेंबली का इजलास कल फिर होगा। शहजाद मलिक बीबीसी इस्लामाबाद।
और शाहराहों की सजावट का खास इंतजाम किया जा रहा है। रियाज मसरूर बीबीसी श्रीनगर।
बाखबर रहने के लिए सैरबीन सुनो।
और अब खेलों की खबरें सुनिए तहमीना कुरैशी से।
पाकिस्तान सुपर लीग के 2018 एडिशन का आगाज आज रात से मुत्तहिदा अरब इमारात में हो रहा है। पीएसएल की इफ्तिताही तकरीब आज शाम मुनक्किद होगी जबकि पहला मैच पिशावर जलमी और मुल्तान सुल्तान्स के दरमियान खेला जाएगा। पिशावर जलमी और मुल्तान सुल्तान्स की टीमें आज दो नए खिलाड़ियों को मुतारिफ कराएंगी। पाकिस्तान सुपर लीग में 34 मैचेस चार मुख्तलिफ मकामात पर खेले जाएंगे। 18 मैच दुबई में होंगे, 13 शारजा में, 2 लाहौर में, जबकि पीएसएल का फाइनल 25 मार्च को कराची में खेला जाएगा। जनूबी कोरिया के शहर प्योंगचांग में जारी सरमाई ओलंपिक्स में आज मुख्तलिफ में 10 तलाई तमगों का फैसला हो चुका है। स्विट्जरलैंड की मिशेल गेजर ने खवातीन की एल्पाइन स्कीइंग कंबाइंड में तलाई तमगा जीता जबकि मर्दों की एल्पाइन स्कीइंग में स्वीडन के आंद्रे मायरर ने तलाई तमगा हासिल किया। खवातीन के आइस हॉकी मुकाबले में अमेरिका की टीम ने 20 साल बाद तलाई तमगा जीता। मर्दों की शॉर्ट ट्रैक स्पीड स्केटिंग की 500 मीटर की रेस में चीन के वु दाजिंग ने तलाई तमगा जीता जबकि चांदी और कांसे के तमगे जनूबी कोरिया के खिलाड़ियों ने हासिल किए। जबकि खवातीन के स्नोबोर्डिंग मुकाबले में ऑस्ट्रिया की आना गाजर ने तलाई तमगा जीता। रूसी खिलाड़ी अलेक्जेंडर क्रुशेलनेट्स्की के डोपिंग में मुलव्वस होने के एतराफ के बाद बैनुल अक्वामी ओलंपिक कमेटी ने उनसे मिक्स्ड डबल्स कर्लिंग के मुकाबलों में जीते गए 2 कांसे के तमगे वापस ले लिए हैं। बरतानिया की मर्दों की कर्लिंग टीम स्विट्जरलैंड से 9 के मुकाबले में 5 पॉइंट से टाई ब्रेकर हारने के बाद सरमाई ओलंपिक से बाहर हो गई है। बरतानवी फुटबॉलर वेन रूनी ने एवर्टन में दोबारा शमूलियत के फैसले पर कहा है कि उनके लिए किसी दूसरे मुल्क के क्लब को ज्वाइन करके पैसे कमाना आसान था मगर वो अपने बॉयहुड क्लब में खेलने और परफॉर्म करने का प्रेशर हासिल करना चाहते थे। जबकि चैंपियंस लीग के लास्ट 16 मैचेस में स्विया और मैनचेस्टर यूनाइटेड के दरमियान मैच किसी भी गोल के बगैर ड्रॉ हो गया। शख्तर डोनेस ने रोमा को 1 के मुकाबले में 2 गोल से शिकस्त दे दी।
ये थी खेलों की खबरें। कनाडा के वजीर आजम जस्टिन ट्रूडो इंडिया के 8 रोजा सरकारी दौरे पर गए हुए हैं लेकिन मीडिया में तासर ये है कि वजीर आजम नरेंद्र मोदी ने उनके दौरे को नजरअंदाज किया है। इस खबर की तफसील प्रोग्राम में आगे चलकर सुनिएगा। यहाँ सैरबीन अपने नेस्ट को पहुंचा। अहम खबरों का खुलासा सुनिए नाजिश जफर से।
پاکستان کے انتخابی کمیشن نے اعلان کیا ہے کہ سینٹ کے انتخابات اپنے مقررہ وقت پر ہوں گے، تاہم مسلم لیگ نون کے امیدوار اب آزاد حیثیت میں ہی ان میں حصہ لے سکیں گے۔ پاکستان سپر لیگ 3 کی افتتاحی تقریب اس وقت دبئی میں جاری ہے۔ پہلا میچ پشاور زلمی اور ملتان سلطانز کے مابین کھیلا جائے گا۔ شام میں باغیوں کے زیر قبضہ علاقے مشرقی غوطہ میں حکومتی فورسز کی بمباری میں مزید 19 افراد ہلاک ہو گئے ہیں۔ معاملہ اقوام متحدہ کی سلامتی کونسل میں آج زیر بحث ہوگا۔ انسانی حقوق کی عالمی تنظیم ایمنسٹی انٹرنیشنل نے کہا ہے کہ صدر ڈونلڈ ٹرمپ کی طرف سے امریکہ کے اندر اور باہر لیے جانے والے اقدامات انسانی حقوق کی خلاف ورزی کے زمرے میں آتے ہیں۔ شمالی کوریا سرمائی اولمپکس کی اختتامی تقریب میں اپنے ایک انتہائی متنازع اعلی فوجی افسر کیم یونگ چول کو بھیجے گا۔
خبروں کا خلاصہ پیش کر رہی تھیں نازش ظفر۔ انڈین فوج کے سربراہ جنرل بپن راوت نے کہا ہے کہ انڈیا کی شمالی مشرقی ریاستوں میں غیر قانونی طور پر بنگلہ دیش سے ہونے والی دراندازی میں پاکستان کا ہاتھ ہے اور اسے چین کی بھی حمایت حاصل ہے۔ جنرل راوت شمال مشرقی ریاستوں میں ترقی کے موضوع پر ایک سیمینار سے خطاب کر رہے تھے، لیکن ان کے اس بیان پر ایک تنازع پیدا ہو گیا ہے کہ آسام میں مولانا بدر الدین اجمل کی قیادت والی پارٹی آل انڈیا یونائیٹڈ ڈیموکریٹک فرنٹ تیزی سے قدم جما رہی ہے۔ دلی سے سہیل حلیم کی رپورٹ سنیے۔
جنرل راوت نے بنیادی طور پر دو باتیں کہیں، ایک یہ کہ شمال مشرقی ریاستوں میں بنگلہ دیش سے غیر قانونی طور پر لوگوں کو لا کر بسایا جا رہا ہے اور یہ کام منصوبہ بند طریقے سے پاکستان کر رہا ہے، اور دوسری یہ کہ آسام میں مولانا بدر الدین اجمل کی سیاسی جماعت آل انڈیا یونائیٹڈ ڈیموکریٹک فرنٹ تیزی سے مضبوط ہو رہی ہے۔ انہوں نے پاکستان یا چین کا براہ راست نام تو نہیں لیا، لیکن ان کا پیغام بالکل واضح تھا۔
اینڈ دی ادر ایشو از اے پلانڈ امیگریشن دیٹ از ٹیکنگ پلیس بیکاز آف آور ویسٹرن نیبر۔
جنرل راوت کا کہنا ہے کہ مغرب میں ہمارا ہمسایہ ملک یہ پراکسی گیم کھیل رہا ہے اور اسے شمال میں ہمارے ہمسائے کی حمایت حاصل ہے۔ وہ اس علاقے کو ٹیک اوور کرنا چاہتے ہیں۔ ان کی کوشش ہے کہ اس علاقے میں کسی قسم کا عدم استحکام رہے، اس لیے غیر قانونی تارکین وطن کی آمد کا سلسلہ پوری طرح ختم نہیں ہوگا۔ شمال مشرقی ریاستوں اور خاص طور پر آسام میں بنگلہ بولنے والے لوگوں کو شک کی نگاہ سے دیکھا جاتا ہے، اور الزام یہ ہے کہ ان میں ایک بڑی تعداد بنگلہ دیش سے غیر قانونی طور پر وہاں آ کر آباد ہو گئی ہے۔ جنرل راوت نے یہ بھی کہا کہ اب اس علاقے میں آبادی کے تناسب کو نہیں بدلا جا سکتا۔ یہ واضح نہیں ہے کہ اس بیان سے ان کی کیا مراد تھی، لیکن آسام کے کئی علاقوں میں اب مسلمانوں کی اکثریت ہے، جس کے لیے سیاسی جماعتیں غیر قانونی تارکین وطن کو ہی ذمہ دار مانتی ہیں۔ لیکن جنرل راوت کے اس بیان پر ایک تنازع پیدا ہو گیا ہے کہ اس علاقے میں آل انڈیا یونائیٹڈ ڈیموکریٹک فرنٹ نام کی ایک جماعت ہے جو بہت تیزی سے ترقی کر رہی ہے، 1980 کے عشرے میں بی جے پی سے بھی زیادہ تیز رفتار سے۔
There is a party called AIUDF. If you look at, they have grown in a faster time frame than with the BJP grew over the years.
اس جماعت کے سربراہ مولانا بدر الدین اجمل ہیں جو جمعیت علماء ہند سے بھی وابستہ ہیں۔ جنرل راوت کے بیان سے یہ تاثر پیدا ہوا ہے کہ ان کی پارٹی غیر قانونی تارکین وطن کی حمایت کی بنیاد پر مضبوط ہو رہی ہے۔ مولانا اجمل نے اپنے ردعمل میں کہا کہ یہ بات انتہائی افسوسناک ہے کہ فوج کے سربراہ اس طرح کا سیاسی بیان دے رہے ہیں۔
ہمارے آرمی کے چیف صاحب کہتے ہیں اتنے اسپیڈ سے بڑھا کہ جتنے اسپیڈ سے بی جے پی بھی نہیں بڑھی، تو پہلی بات تو یہ ہے کہ یہ ہمارا قصور نہیں ہے، ووٹر کا مزاج ہے، اگر غلط لوگوں نے دیا ہے تو آپ اس کو پکڑیے۔ تو یہی ہمارا کہنا ہے، مختصر سی بات، کہ ہم ان کا سمان کرتے ہیں، لیکن ان کا بیان ہم کو پولیٹکس کے اوپر بیس کر کے لگ رہا ہے، جو افسوس کی بات ہے۔ اگر سینا کے لوگ پولیٹکس میں اس طریقے سے انوالو ہو جائیں گے تو میرے خیال سے یہ ان کے سمویدھان کے خلاف ہے۔ ہم لوگوں کو سینا کو سینا رہنا چاہیے، پولیٹیکل پارٹی کے اوپر جو بھی اس کے جو بھی ڈپارٹمنٹ کی نظر ہے وہ دیکھیں، اس معاملے کو انکوائری کریں۔
آسام میں حکومت غیر قانونی تارکین وطن کی نشاندہی کرنے کے لیے شہریوں کا ایک رجسٹر ترتیب دے رہی ہے، اور مبصرین کے مطابق اس رجسٹر کے مکمل ہونے کے بعد لاکھوں لوگ شہریت اور سکونت کے حق سے محروم ہو سکتے ہیں، اور خطرہ یہ ہے کہ ان میں غیر قانونی طور پر آباد لوگوں کے ساتھ بہت سے ایسے لوگ بھی شامل ہو سکتے ہیں جو لمبے عرصے سے قانونی طور پر ریاست میں رہ رہے ہیں۔ جنرل راوت نے یہ بھی کہا کہ ریاست میں مل جل کر رہنے کے علاوہ لوگوں کے سامنے کوئی دوسرا راستہ نہیں ہے، اور یہ کہ مسلمان 13ویں صدی میں آسام آنا شروع ہوئے تھے، لہذا آسام پر ان کا بھی حق ہے۔ فوج کا کہنا ہے کہ جنرل راوت کے بیان کا سیاست سے کوئی تعلق نہیں تھا اور وہ صرف شمال مشرق کی مجموعی صورتحال اور وہاں ترقی کے بارے میں بات کر رہے تھے۔ لیکن فی الحال اس سوال پر بحث جاری ہے کہ جنرل راوت نے بنگلہ دیشی تارکین وطن کے تناظر میں بدر الدین اجمل کی پارٹی کا ذکر کیوں کیا، اور کیا ان کا بیان اس بات کی مثال ہے کہ فوج سیاست میں مداخلت کر رہی ہے۔ سہیل حلیم، بی بی سی دلی۔
اور انڈیا سے اب رخ کرتے ہیں شام کا۔ شام میں باغی جنگجوؤں کے زیر قبضہ علاقے مشرقی غوطہ میں مسلسل پانچویں روز حکومتی فورسز کی جانب سے بمباری جاری ہے، اور اتوار سے شروع ہونے والی حکومتی بمباری میں اب تک 300 سے زائد افراد ہلاک ہو چکے ہیں۔ اقوام متحدہ کی سلامتی کونسل میں آج مشرقی غوطہ میں جاری تنازع اور وہاں ہونے والی ہلاکتوں پر بحث کی جائے گی۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں پر مبنی خلاصہ سنیے نادیہ سلیمان کی زبانی۔
اقوام متحدہ کے سیکرٹری جنرل انتونیو گوترس کا کہنا ہے کہ شام میں باغی جنگجوؤں کے زیر قبضہ علاقہ مشرقی غوطہ زمین پر جہنم کی صورت پیش کر رہا ہے۔ بدھ کو اقوام متحدہ کی سلامتی کونسل کو انہوں نے بتایا کہ وہ سمجھتے ہیں کہ مشرقی غوطہ مزید انتظار نہیں کر سکتا اور وہاں فوری جنگ بندی ہونی چاہیے۔ اقوام متحدہ کے سیکرٹری جنرل کا کہنا ہے کہ جنگ بندی ہونے کی صورت میں ان سینکڑوں لوگوں کا انخلاء ممکن ہو سکے گا جنہیں فوری علاج کی ضرورت ہے، اور امداد بھی ان علاقوں تک پہنچانا ممکن ہو سکے گا۔ ادھر جرمن چانسلر اینگلا مرکل نے کہا ہے کہ شام میں جاری جنگ کے خاتمے کے لیے یورپ کو مزید مؤثر کردار ادا کرنے کی ضرورت ہے۔ جرمنی میں ایوان زیری میں بات کرتے ہوئے انہوں نے کہا کہ شام کی حکومت کی جانب سے مشرقی غوطہ پہ کیے جانے والے حالیہ حملے قتل عام کے زمرے میں آتے ہیں۔ شام میں ہونے والے خوفناک واقعات، ایک حکومت کی جنگ جو شدت پسندی کے خلاف نہیں ہے بلکہ اپنے ہی عوام کے خلاف ہے، بچوں کو ہلاک کرنا، ہسپتال تباہ کرنا، یہ سب قتل عام ہے جس کی مذمت ضروری ہے اور اس کی واضح الفاظ میں نفی ضروری ہے۔ لیکن یہ سب ہم پر بھی لاگو کرتا ہے کہ اس قتل عام کو روکنے کے لیے اپنا کردار مزید مؤثر طریقے سے ادا کرنا ہوگا۔ شام کی وزارت اطلاعات کے مشیر پروفیسر عبداللہ بسام کا کہنا ہے کہ مشرقی غوطہ سے شدت پسندوں کا انخلاء ضروری ہے۔ انہوں نے کہا کہ مشرقی غوطہ کے لوگوں کو اس بات کو سمجھنا ہوگا کہ شدت پسند گروہوں کو ان علاقوں میں رہنے کی اجازت نہیں ہونی چاہیے۔ اقوام متحدہ میں روس کے سفیر نے سلامتی کونسل پہ زور دیا ہے کہ شام کی حالیہ صورتحال سے نمٹنے کے لیے کوئی طریقہ کار وضع کرے۔ شام کے دارالحکومت دمشق کے نواح میں مشرقی غوطہ کا زمینی رابطہ حکومتی فورسز کی جانب سے جاری بمباری کے باعث ملک کے دیگر حصوں سے منقطع ہے۔ روس کے صدر ولادیمیر پوتن کے ترجمان دمیتری پیسکوف کا کہنا ہے کہ روس اور اس کے اتحادی اصل میں شدت پسندوں کے خلاف لڑ رہے ہیں۔
جیسا کہ آپ جانتے ہیں، مشرقی غوطہ کی صورتحال کی ذمہ داری ان پر ہے جو شدت پسندوں کی حمایت کر رہے ہیں، اور جیسا کہ آپ جانتے ہیں، نہ تو روس اور نہ شام اور نہ ہی ایران ان ریاستوں میں شامل ہیں۔ ہم سب تو شام میں دہشت گردی کے خلاف ایک حتمی جنگ لڑ رہے ہیں۔
ایران کے نائب وزیر خارجہ عباس اراچی کا کہنا ہے کہ ان کا ملک مشرقی غوطہ میں جاری انسانی حقوق کے بحران کو ختم کرنے کی کوشش کر رہا ہے۔ بی بی سی سے بات کرتے ہوئے سید عباس اراچی نے کہا،
خاص طور پر اس معاملے کے حوالے سے ہم روس اور ترکی اور یقیناً شام کی حکومت کے ساتھ مسلسل رابطے میں ہیں، اور ہم اس پر کام کر رہے ہیں کہ اس طرح اس علاقے میں کشیدگی کا خاتمہ کیا جا سکتا ہے، کس طرح امداد اور امدادی سامان ان لوگوں تک پہنچایا جا سکتا ہے جو تکلیف میں ہیں اور جنہیں فوری امداد کی ضرورت ہے۔
ایران کے نائب وزیر خارجہ نے کہا ہے کہ شام کی صورتحال بہت پیچیدہ ہے اور وہاں جاری لڑائی خطے کے دیگر علاقوں تک بھی پہنچ سکتی ہے۔ اس سے قبل امریکہ اور اسرائیل ایران کی شام میں موجودگی پہ تنبیہ بھی جاری کر چکے ہیں۔
تفصیل پیش کر رہی تھی نادیہ سلیمان۔ پاکستان کے صوبہ بلوچستان کے دارالحکومت کوئٹہ میں ایک نجی فلاحی ادارے میں 800 سے زائد منشیات کے عادی افراد کا علاج کیا گیا، اور علاج مکمل ہونے کے بعد ان افراد کے گھروں کے لیے روانگی سے قبل ایک الوداعی تقریب کا انعقاد کیا گیا۔ تفصیل سنیے کوئٹہ سے محمد کاظم سے۔
یہ ڈول منشیات کے عادی افراد کی بحالی کے لیے قائم ایک نجی مرکز انسانیت بچاؤ سینٹر میں اس الوداعی تقریب کے موقع پر خوشی میں بجایا جا رہا ہے جو کہ علاج مکمل ہونے کے بعد منشیات کے عادی افراد کو ان کے گھروں کے لیے روانگی سے قبل منعقد کی گئی۔ اس الوداعی تقریب کے دوران منشیات کے عادی افراد نے اس عزم کا اظہار کیا کہ وہ آئندہ منشیات کی لت میں مبتلا نہیں ہوں گے۔
میں ابھی جا کر ان شاء اللہ تعالیٰ میں بالکل نشہ نہیں کروں گا, کام کاج کروں گا اور اپنے ماں باپ کی خدمت
یہاں سے جا کے اپنا کام کرے, اپنا علاج مکمل ہو گیا ان شاء اللہ, اس کے بعد ہم نفرت کریں گے اس نشے سے.
منشیات کے عادی افراد علاج سے قبل کوٹہ شہر میں نکاسی آب کے بڑے بڑے نالوں میں پڑے رہتے تھے, ان کی تعداد ہزاروں میں ہے. گزشتہ سال محکمہ داخلہ حکومت بلوچستان کی ہدایت پر ان نالوں سے سینکڑوں افراد کو پولیس نے گرفتار کر کے ان کو انسانیت بچاؤ مرکز منتقل کیا جہاں ان کا علاج کیا گیا. گرفتاری سے قبل یہ افراد چلنے پھرنے کے قابل نہیں تھے, لیکن اب وہ مکمل صحت مند ہو گئے ہیں, جس پر وزیر داخلہ میر سرفراز بگٹی نے تمام متعلقہ افراد کا شکریہ ادا کیا.
شکریہ ادا کرتا ہوں رمضان آغا کا اور جو دوست اس میں حصہ ڈال رہے, انہوں نے معاشرے کے ایسے لوگوں کو جو کہ ایک نالے میں پڑے ہوتے تھے, جو ہمارے لیے بھی ایک شرمندگی کا باعث تھا, حکومت کے لیے بھی, ہمارے لوگوں کے لیے بھی اور اس معاشرے کے لیے بھی, ان کو وہاں سے نکال کے سینٹر میں لے کر آنا اور پھر ان کے لیے یہاں پر کھانے کا بندوبست کرنا, ان کا پھر یہاں پر علاج معالجہ کرنا.
بلوچستان میں لوگ جن مسائل سے دوچار ہیں ان کو الیکٹرانک میڈیا زیادہ اہمیت نہیں دیتا. حزب اختلاف کی جماعتوں کی طرح خود حکومت کے لوگوں کو بھی یہ شکایت ہے. وزیر داخلہ نے میڈیا سے اپیل کرتے ہوئے کہا کہ وہ مخیر حضرات کو منشیات کے عادی افراد کی بحالی کے لیے قائل کریں.
مجھے پتا ہے کہ مین سٹریم میڈیا میں شاید ہمیں جگہ نہ مل پائے, اس تقریب کو جگہ نہ مل پائے, کیونکہ بلوچستان کی اتنی امپورٹنس آپ کے مالکان کی نظر میں ہے نہیں. تو میں جو اب کہنا چاہ رہا ہوں انورٹڈ کامرس, کہ تمام پاکستانیوں سے جو مخیر حضرات ہیں میں ان سے اپیل کرتا ہوں کہ آئیں اور ہمارا اس کار خیر میں ہاتھ بٹائیں.
پہلے مرحلے میں منشیات کے جنادی افراد کا علاج مکمل کیا گیا, ان کی تعداد 800 سے زائد ہے. محمد کاظم, بی بی سی, کوئٹہ.
اور آج جمعرات ہے, وقت ہے پروگرام میں آپ کی آرا شامل کرنے کا. سنیے آپ کی بات, ترتیب و پیشکش صبا رحمت.
پروگرام آپ کی بات میں صبا رحمت کا آداب قبول کیجیے. جیسا کہ آپ جانتے ہیں کہ پاکستان کی سپریم کورٹ نے سابق وزیر اعظم میاں نواز شریف کو اپنی سیاسی جماعت مسلم لیگ نون کی قیادت کے لیے بھی نااہل قرار دے دیا ہے. آئیے سنتے ہیں کہ ہمارے سننے والوں نے سپریم کورٹ کے اس فیصلے پر اپنی رائے دیتے ہوئے کیا پیغامات بھیجے.
سید حسن علی شاہ بات کر رہا ہوں, ضلع جنگ. محمد نواز شریف اعلیٰ درجے کے وزیر اعظم تھے, مزدور لیڈر تھے, انہوں نے ملک کو 4 سال اور 2 ماہ کے مختصر عرصے میں ٹھیک کیا ہے, اور عدالت عالیہ جو بھی کر رہی ہے وہ ٹھیک نہیں کر رہی ہے. عوامی اور مزدور قسم کے لیڈر تھے, انہوں نے ملک کے چپے چپے میں ترقی یافتہ کام کروایا.
یہ ملک محمد امیر دوسرے ملکوں کے سربراہوں پر تو معمولی الزام لگے تو کورٹ سے پہلے مستعفی ہو جاتے ہیں. ہمارے حکمران 5 ججوں کے متفق کا فیصلے کو بھی نہیں مانتے, بلکہ جلسوں اور میڈیا کے سامنے شیخ مجیب کا حوالہ دے کر کہتے ہیں کہ میں نہ رہوں گا تو ملک بھی نہیں رہے گا, اور میرا بدلہ سپریم کورٹ سے لوگے. جب ایسے حکمران اور اس کے چاہنے والے عوام ہوں تو پھر وہ معقولہ صحیح ہے کہ جیسے عوام ہوں ان پر ویسے ہی حکمران مسلط کر دیے جاتے ہیں.
محمد عثمان کانوری, سپریم کورٹ کے فیصلے سے ملک میں عدم استحکام پیدا ہو گیا ہے. میں ملک کے تمام سیاستدانوں کو اپیل کرتا ہوں کہ عدلیہ عظمیٰ کے فیصلے کو تسلیم کر کے تمام جماعتیں متحد ہو کر جمہوریت کی بقا اور ملک کی سلامتی کے لیے اپنا کردار ادا کریں.
اور سنیے کہ صبح پنجاب کے ضلع رحیم یار خان سے تعلق رکھنے والے سامع عمران حکومت سے کس بات کو سنجیدہ لینے کی درخواست کرتے ہیں.
ہمارا مسئلہ یہ ہے کہ جو پیس کے ادارے ہیں, جتنی پنجاب ایجوکیشن فاؤنڈیشن ادارے کو چلا رہی ہے, کیا آیا اس نے یہی پالیسی اختیار کی ہے کہ ایک مزدور کی تنخواہ آمدنی ماہانہ آمدنی انکم وہ تو 13,000 روپئے, لیکن ان اداروں میں پڑھانے والے ٹیچر کی تنخواہ 2,500, 2,500, 3,000, 3,500. میری اعلیٰ حکام سے یہ ریکویسٹ ہے کہ اس معاملے پر تھوڑا سا سنجیدگی سے بات کریں.
چلتے چلتے بی بی سی اردو سے پوچھا گیا سوال بھی شامل کرتے ہیں.
میں بات کر رہا ہوں ضلع کولو تحصیل ماون سے. سپریم کورٹ آف پاکستان نے جناب میاں صاحب کو نااہل کرا دیا, کیا میاں صاحب کی یہ نااہلی کا حیات ہے یا کچھ مدت کے لیے ہے؟
جناب یہ معاملہ سپریم کورٹ میں زیر التوا ہے, اس کا فیصلہ ہونا ابھی باقی ہے, جس کے بعد یہ طے ہو سکے گا کہ نااہلی تا حیات ہوگی یا پھر کتنی مدت تک ہوگی. چلیے اب علاقائی مسائل پر حکام بالا سے کی گئی شکایات کی جانب آتے ہیں. اور اس ہفتے تو سامعین کی علاقائی مسائل پر بھیجی گئی کالز کی تعداد کافی زیادہ رہی. تو صوبہ بلوچستان سے آمد و رفت کے مسئلے سے متعلق بھیجی گئی یہ درخواست.
میں ابو شاہد کوچکزی نوشکی بلوچستان سے بول رہا ہوں. جو روڈ قاران ٹو دالمنین جا رہا ہے ایک بائی پاس ہے, کچھ کیچا ایک علاقہ ہے اس کو کراس کرے گا. یہ روڈ کی حالت بہت خراب ہے, لوگوں کو آنے جانے میں بہت دقت ہو رہا ہے, ٹوٹ پھوٹ کا شکار ہے. تقریباً ایک گھنٹے کا راستہ ہے, چار گھنٹے لوگ اس کو طے کرتے ہیں. لہذا حکام والا سے اپیل ہے وزیر اعلیٰ قدس بنجو سے کہ وہ اس پر توجہ دے.
گلگت بلتستان سے بھی ایک سامع نے بجلی کی لوڈ شیڈنگ پر حکام کی خاموشی پر گلا کیا ہے.
نل سر کے پاور پروجیکٹ سے پہلے 18 میگا واٹ کا پروجیکٹ کام کر رہی تھی, پچھلے سال 14 میگا واٹ کا وہ پروجیکٹ سٹارٹ ہوا. اس کے باوجود ابھی گلگت میں بجلی کا اتنا کرائسس ہے کہ مطلب بہت نہیں ہے. ٹوٹل 24 گھنٹے میں 3 گھنٹہ شام کو لائٹ ملتی ہے اور 3 گھنٹہ صبح کو لائٹ ملتی ہے. تو ہمارے جو حکام بالا ہے اور حکمران اعلیٰ ہے وہ اس وقت خاموش تماشائی بنے بیٹھے ہیں.
یہ تو تھے سامعین کے علاقائی مسائل. اب ذرا جاتے جاتے پاکستان تحریک انصاف کے سربراہ عمران خان کی تیسری شادی کرنے پر ان کے چاہنے والوں کی جانب سے دی گئی مبارکباد اور پیغامات.
مبارک ہو تم کو یہ شادی, تمہاری سدا خوش رہو, دعا ہے ہماری. ہم سب عمران خان کے پارٹی اور شادی کے لیے سب بہت خوش ہے.
میرا نام بشیر احمد ہے, میں بدین سے بات کر رہا ہوں. میں عمران خان کو شادی کی بہت بہت مبارکباد دینا چاہوں گا.
میرا یہ عمران خان صاحب ریکویسٹ ہے کہ بھائی ہم کو بھی بتاؤ کہ خواتین سے شادی کرنے کا کیا راز ہے.
اس کے ساتھ ہی صبا رحمت کو دیجیے اجازت. اپنی رائے کا اظہار کرنے کے لیے آپ پاکستان کے کسی بھی علاقے سے ہمیں مفت کال کر سکتے ہیں. نمبر ہے 0800-222-275. یاد رکھے گا, موبائل سے یہ کال مفت نہیں ہوگی.
آپ سن رہے تھے آپ کی بات, ترتیب و پیشکش صبا رحمت. پروگرام میں آگے چل کر بات کریں گے دبئی میں موجود ہمارے نامہ نگار عبد الرشید شکور سے, جو پی ایس ایل کے آغاز کی تفصیلات ہمیں بتائیں گے.
رول ساؤنڈ کیمرہ ایکشن.
سواگت نہیں کرو گے آپ ہمارا؟
میں ہوں نصرت جہاں, جو ہر ہفتے آپ کے لیے لے کر آتی ہوں بالی ووڈ کی گرما گرم خبریں.
امی جان کہتی تھی کوئی دھندا چھوٹا نہیں ہوتا.
بالی ووڈ ستاروں کی باتیں اور ملاقاتیں, پردے کے پیچھے کیا ہے, باکس آفس کا بادشاہ کون ہے,
بم کو پکڑنا مشکل ہی نہیں ناممکن.
اور جب یہ 2.5 کلو کا ہاتھ کسی پر پڑتا ہے نا تو آدمی اٹھتا نہیں, اٹھ جاتا ہے.
ہر سنیچر سیربین میں سنیے بالی ووڈ راؤنڈ اپ.
اور آئیے ایک بار پھر رخ کرتے ہیں انڈیا کا. کینیڈا کے وزیر اعظم جسٹن ٹروڈو انڈیا کے 8 روزہ سرکاری دورے پر گئے ہوئے ہیں, لیکن میڈیا میں تاثر یہ ہے کہ وزیر اعظم نریندر مودی نے ان کے دورے کو نظر انداز کیا ہے, کیونکہ کچھ لوگوں کا یہ خیال ہے کہ جسٹن ٹروڈو کی حکومت نے ان لوگوں کے خلاف کوئی کارروائی نہیں کی جو خلستان کی علیحدگی پسند تحریک کو دوبارہ زندہ کرنا چاہتے ہیں. آئیے سنتے ہیں کہ جسٹن ٹروڈو کے دورے کو دلی میں نامہ نگار سہیل حلیم کس نظر سے دیکھتے ہیں.
نوکری ہو تو کینیڈا کے وزیر اعظم جسٹن ٹروڈو جیسی. وہ 8 دن کے لیے ہندوستان آئے ہیں اور ذہن میں رہ رہ کر یہ سوال اٹھ رہا ہے کہ کیا یہ تاریخ کا سب سے لمبا سرکاری دورہ ہے. ساتھ میں بیوی بچے بھی ہیں, کبھی تاج محل, کبھی ہمایوں کا مقبرہ اور کبھی گجرات کا اکشردھام مندر. مقامی لباس میں وہ صبح کہیں اور شام کہیں نظر آتے ہیں, جیسے کوئی پیکج ٹور بک کرا رکھا ہو. اور دلی کی جامع مسجد تو ابھی دیکھنا باقی ہے. وہ سنیچر کی رات دلی پہنچے تھے اور وزیر اعظم سے ان کی ملاقات دورے کے 7ویں دن ہونی ہے. اور ہم ہمیشہ یہی سمجھتے رہے کہ وزراء اعظم کو اپنے ملکوں میں بھی کچھ کام ہوتا ہوگا, لیکن شاید انہوں نے سوچا ہوگا کہ انڈیا تو جا ہی رہے ہیں تو کیوں نہ ٹورسٹ سرکٹ کا بھی ایک چکر لگا لیا جائے, اور بچوں کو بھی ساتھ لیتے چلتے ہیں, موسم بھی اچھا ہے, उनकी भी आउटिंग हो जाएगी। ऐसे में ये उम्मीद करना कि वजीर आजम नरेंद्र मोदी मुस्तकिल उनके साथ रहेंगे जरा ज्यादती है। एयरपोर्ट लेने जाना, छोड़ने जाना, ये सब पुरानी बातें हो गई हैं। अब लोग टैक्सी बुलाते हैं और निकल लेते हैं। और गुजरात में रोड शो स्टैंडर्ड प्रोटोकॉल का हिस्सा नहीं बन सकता। वजीर आजम के पास वक्त होता है तो वो कहते हैं कि हाय शिंजो, यानी जापान के वजीर आजम, शाम को वक्त हो तो आपको अहमदाबाद घुमा दूं। वहां हमने साबरमती का वाटर फ्रंट डेवलप किया है, देखने लायक है। वक्त नहीं होता तो वो अपने अहलकारों से कहते हैं कि जरा देख लेना, वो कनाडा के वजीर आजम आए हुए हैं, एक नजर अक्षरधाम मंदिर और साबरमती आश्रम भी दिखवा देना। मैं जरा मसरूफ हूँ वरना खुद साथ चलता। वो घर लौटकर शिकायत करेंगे। नरेंद्र मोदी की अपनी भी मसरूफियात हैं। वो शायद खुद नक्शा खोलकर बैठे होंगे कि इलेक्शन में सिर्फ एक साल बाकी है, शायद इससे भी कम। दुनिया के जो मुल्क बाकी रह गए हैं उनका भी जल्दी से एक चक्कर लगा लिया जाए। अगले इलेक्शन में क्या हो किसे खबर। वो शायद अब तक दुनिया के हर ऐसे मुल्क जा चुके हैं जहाँ हवाई अड्डा है। गुज़िश्ता बरस इसराइल गए तो फलस्तीन नहीं गए, हालांकि सिर्फ 15 मिनट का रास्ता था। सोचा होगा कि अगले चक्कर में उर्दन तो आना ही है, तब होते चलेंगे, इस रास्ते से तो गुजरते ही रहते हैं। लेकिन सरकारी दौरा बहुत संजीदा बिजनेस होती है और इनका प्रोग्राम काफी सोच समझकर तय किया जाता है। इसलिए बहुत से लोगों को हैरत हो रही है कि जस्टिन ट्रूडो इतने फ्री कैसे हैं कि उन्हें वापस जाने की कोई जल्दी ही नहीं। अगर वो कुछ दिन और रुक जाएं, तो इंडिया की शहरियत के लिए क्वालिफाई कर सकते हैं। और जिन लोगों का ये इल्जाम है कि नरेंद्र मोदी की हुकूमत मिस्टर ट्रूडो के दौरे को नजरअंदाज कर रही है, उन्हें खुद ये सोचना चाहिए कि जब आपके घर में कोई मेहमान बमे अहलो अयाल 8 दिन के लिए आ जाता है तो क्या आप दफ्तर से छुट्टी लेकर बैठ जाते हैं कि उन्हें भारत दर्शन कराना है, या ये कहते हैं कि आज आप दिल्ली घूमिए, मैंने सब इंतजाम कर दिया है, शाम को मिलते हैं। बहरहाल कहते हैं कि सियासत में एक हफ्ता बहुत लंबा अरसा होता है, लेकिन बजाहिर सियाहत में नहीं। इंडिया बड़ा मुल्क है, यहाँ देखने के लिए बहुत कुछ है। अपना जहाज हो, छुट्टी के लिए अप्लाई ना करना हो, आधी काबीना आपके साथ ही सफर कर रही हो, तो फिर लौटने की जल्दी भी क्या है। लेकिन जुमे को जब वजीर आजम से आखिरकार उनकी मुलाकात होगी तो कुछ संजीदा इश्यूज भी जेर गौर आ सकते हैं। मिसाल के तौर पर खालिस्तान की तहरीक। इंडिया में एक हल्के का ख्याल है कि कनाडा की हुकूमत उन लोगों के खिलाफ कोई कार्रवाई नहीं कर रही जो खालिस्तान की अलहदगी पसंद तहरीक को दोबारा से जिंदा करने की कोशिश कर रहे हैं। लेकिन जस्टिन ट्रूडो की काबिना में 4 सिख वजीर हैं और उन्हें इसलिए वजीर नहीं बनाया गया है कि ट्रूडो अकलियतों को हुकूमत में नुमाइंदगी देना चाहते हैं। आगे आप खुद समझदार हैं। एक झूठा किस्सा है कि एक मर्तबा लुबनान के सदर चीन के दौरे पर गए। एक हफ्ते बाद जब लौटने लगे तो चीन के सदर ने कहा कि जल्दी क्या है, अभी तो बहुत कुछ देखना बाकी है, कुछ दिन और रुक जाते तो अच्छा रहता, आपको दीवारें चीन दिखाएंगे, टेराकोटा आर्मी दिखाएंगे। जवाब मिला कि मोहतरम, 1 मिलियन लुबनानी घर पर मेरा इंतजार कर रहे हैं। चीन के सदर ने मासूमियत से जवाब दिया कि भाई आप उन्हें भी साथ ही ले आते तो अच्छा रहता। जस्टिन ट्रूडो आखिरकार शनिचर को वतन लौट जाएंगे। सियासत और सियाहत एक साथ करने का ये फायदा तो है ही कि वो और कुछ साथ लेकर जाए न जाए, कुछ हसीन यादें जरूर उनके साथ रहेंगी। सुहेल हलीम, BBC दिल्ली।
और भारत की ही बात जारी रखते हैं। भारत के ज़ेर इंतज़ाम कश्मीर में इस साल बर्फबारी कम लेकिन जानलेवा साबित हुई है। इस साल वहां 2 यूरोपीय सैयाह स्कीइंग के दौरान हलाक हो गए, लेकिन इन हलाकतों के बावजूद आज भी आलमी शोहरत याफ्ता स्कीइंग के मरकज गुलमर्ग में भारतीय और यूरोपीय सैयाहों की आमद कम नहीं हुई है, जो बर्फीले पहाड़ों पर फिसलने का जोखिम उठा रहे हैं। श्रीनगर से रियाज मसरूर की रिपोर्ट सुनिए।
15,000 फुट की बुलंदी पर आलमी शोहरत याफ्ता स्की रिजॉर्ट गुलमर्ग में इस साल तवक्कु से बहुत कम बर्फबारी हुई, लेकिन हैरत की बात यह है कि इस साल बर्फ पर फिसलने के दौरान स्वीडन के 25 साल स्कीयर डेनियल और रूस के 27 साल स्टेंजन दाओफ बर्फानी तूदे की जद में आकर मारे गए। गैर मुल्की सयाहों के हिफाजती इंतजाम के निगरान ब्रायन न्यूमैन कहते हैं कि बर्फ बेशक कम हुई है, लेकिन बर्फ की जो तह पहाड़ियों पर जमी हुई है वो बर्फ पर फिसलने के खेल के लिए खतरनाक है।
The snowpack developed in such a way that it was quite safe, which allows people to go into the backcountry without as great a level of risk of triggering avalanches. However, in 2018, this winter,
Mr. Newman का कहना है कि गुज़िश्ता बरस बर्फ की कीमियाई नौईयत ऐसी थी कि कहीं भी स्कीइंग करना आसान था, लेकिन इस साल बर्फ की नौईयत खतरनाक है और ये सूरत हाल अभी बरकरार है। इनका कहना है कि अगर इस बर्फ में कोई स्कीयर दब जाए तो इसे 5 मिनट के अंदर बाहर निकालना जरूरी है, जो अक्सर अवकात नामुमकिन होता है। ये हलाकतें अफरवट पहाड़ के उसी मकाम पर हुई जहां 13 बरस कबल ऑस्ट्रेलिया के शहरी शेगी हिल मारे गए थे। हुकाम ने बताया कि इस जगह का नाम तब से शेगी बाउल रखा गया है। ताहम इन खतरात के बावजूद यहाँ यूरोप और अमरीका से स्कीइंग के शायकीन आ रहे हैं। अमरीकी सयाह शौजैक कहते हैं कि गुलमर्ग की बर्फ अमरीका और यूरोप से बिल्कुल मुख्तलिफ है। इनका कहना है कि बर्फ का मैयार भी आला है और यही वजह है कि लोग यहाँ स्कीइंग के लिए आते हैं। शौजैक इससे कबल 3 बार गुलमर्ग में स्कीइंग कर चुके हैं। इनका कहना है कि खिलाड़ी इस खेल का इंतखाब तमाम खतरात का तजिया करके ही करता है। अगर जवाबित पर अमल किया जाए तो शायकीन लुत्फंदोज हो सकते हैं। लातविया की रहने वाली मिस आन पहली बार कश्मीर में स्नोबोर्डिंग करने आई हैं। वो जानती हैं कि चंद दिन कबल इन बुलंद पहाड़ियों पर 2 सयाह मारे गए, लेकिन वो पुरुम्मीद हैं।
I have well experienced people, local people. I think it's very important to have a local guide because he knows the area, he knows the terrain.
कहती हैं कि मेरे साथ तजुर्बाकार मकामी लोग हैं। ये बहुत अहम है कि मकामी माहरीन से राबिता किया जाए और मैं हिफाजती जाबितों पर अमल करती हूँ। महकमा सयाहत ने स्की पेट्रोल नाम से एक दस्ता भी तश्कील दिया है। स्की पेट्रोल से वाबस्ता अहलकार ऊंचे पहाड़ों पर स्कीइंग करने वाले सयाहों के हमराह रहते हैं। अमेरिका से तरबियत याफ्ता ऐसे ही एक अहलकार महमूद शाहिद ने बताया,
इसमें एक रिजॉर्ट, ये जो सामने ये इनबाउंस कहते हैं इसको, स्की रिजॉर्ट में इनबाउंस में स्की पेट्रोल्स रिस्पॉन्सिबल होते हैं, वो बमिंग करते हैं, एवलांच को रिलीज करते हैं। जैसे हम अभी सामने जा रहे हैं, इसको बैक कंट्री कहते हैं। बैक कंट्री में हर एक स्कीयर अपना जिम्मेदार होता है या उसका गाइड उस ग्रुप का जिम्मेदार होता है जो गाइड उनके साथ में होता है।
वाजह रहे, चंद बरस कबल गुलमर्ग में स्कीइंग के आलमी मुकाबले मुनक़द किए गए जिनमें दुनिया भर के स्कीयर्स ने हिस्सा लिया, लेकिन हालिया बरसों के दौरान कशीदगी और कलील बर्फबारी की वजह से अब ये मुकाबले नहीं हो रहे हैं। रियाज मसरूर, BBC, श्रीनगर।
और अब बात PSL की। आज PSL का तीसरा सीजन शुरू हो रहा है, उसका आगाज हो रहा है, और इस वक्त हमारे साथ बराह रास्त प्रोग्राम में शामिल हैं हमारे नामा निगार अब्दुलरशीद शकूर। अब्दुलरशीद शकूर साहब, सबसे पहला सवाल तो मेरा यही है और मैं भी जानना चाहूँगी, हमारे सामाईन भी ये जानना चाहेंगे कि इफ्तिताही प्रोग्राम किस तरह का था, माहौल किस तरह का है वहाँ, कैसी कैसा आगाज हुआ है?
जी, इस वक्त इफ्तिताही तकरीब जारी है। यहाँ मकामी वक्त के मुताबिक 7 बजे शुरू हुई थी इफ्तिताही तकरीब और अब 1 घंटा हो चुका है और ये तकरीब जारी है और ग्राउंड में मौजूद जो शायकीन हैं अब वो बड़े इनहमाक और दिलचस्पी से ये तमाम जो आइटम्स हैं वो उनको देख रहे हैं। अभी थोड़ी देर पहले ही जो पाकिस्तान की एक मशहूर जो सिंगर हैं आबदा परवीन, उन्होंने परफॉर्म किया है। उससे पहले अली जफर ने परफॉर्मेंस दी थी और इस वक्त शहजाद रॉय जो एक सिंगर हैं वो परफॉर्म कर रहे हैं। तो पाकिस्तान क्रिकेट बोर्ड ने खासा अच्छा यानी इंतजाम किया है इस PSL को शुरू करने का, एक रंगारंग तकरीब के साथ 3D लेजर जो लाइट्स हैं उसका इस्तेमाल हुआ है पहली मरतबा किसी स्पोर्ट्स इवेंट में यहाँ पे। तो एक अच्छा माहौल यहाँ पे हमें नजर आ रहा है इस सब ग्राउंड में और ये शायकीन जो है वो बहुत ही इस तकरीब से लुत्फंदोज हो रहे हैं।
अच्छा, ये PSL का तीसरा सीजन है तो पिछले 2 सीजन के मुकाबले इस बार क्या लगता है किन टीम्स पर नजरें टिकी होंगी और क्यों?
देखें, जो पहली जो 2 पाकिस्तान सुपर लीग हुई थी उनमें 5 टीमें शरीक थी और इस बार पाकिस्तान क्रिकेट बोर्ड ने 1 टीम को उसमें नया इजाफा किया है, नई टीम शामिल हुई है मुल्तान सुल्तान। तो अब मैचेस की तादाद भी कुछ बढ़ गई है और जो खिलाड़ी हैं उनके पास भी मौके हैं, तो कोशिश जो है हर टीम की यही होगी कि वो अच्छी से अच्छी कारकर्दगी का मुजाहरा करे। जो टीमें हैं वो तकरीबन हम पल्ला हैं, गैर मुल्की खिलाड़ी भी जो है वो हर टीम में शामिल हैं। तो अब ये जो मैचेस शुरू होंगे तो फिर जो है वो मुकाबला तो फिर मैदान में होता है और जो बाजी जीत जाए।
शकूर साहब, कल आपकी रिपोर्ट में भी हमने सुना कि पाकिस्तान क्रिकेट बोर्ड के चेयरमैन नजम सेठी ने कहा है कि इस बार करप्शन में मुलव्वस किसी भी क्रिकेटर को माफ नहीं किया जाएगा, तो इसके लिए कोई खास इकदाम किए जा रहे हैं?
जी हाँ, ये बिल्कुल सही बात है क्योंकि पाकिस्तान क्रिकेट बोर्ड को खासा एक यानी चैलेंज झटका लगा था, धचका पहुंचा था गुज़िश्ता साल जब स्पॉट फिक्सिंग का स्कैंडल सामने आया था और उसमें 2 पाकिस्तानी क्रिकेटर्स शर्जील खान और खालिद लतीफ मुलविस पाए गए थे और फिर उनको सजाएं भी हुई। तो इस बार पाकिस्तान क्रिकेट बोर्ड कोई मौका देना नहीं चाहता किसी भी तरह के इस लीग को और पाकिस्तान की जो क्रिकेट है उसकी साख को मुतासर हो। तो इस बार खासे सख्त इकदाम किए गए हैं और जो पाकिस्तान क्रिकेट बोर्ड ने इस बार सबसे अहम जो काम किया है वो एक बैन अल-अक़वामी वेबसाइट की खिदमत हासिल की हैं कि जो जो ये शर्तें लगती हैं उसको ऑपरेट करती है।
जी शुक्र साहब, बस वक्त की तंगी की वजह से यहाँ हम ये खत्म कर रहे हैं। इसके साथ ही सैरबीन इख्तिताम को पहुंचा। आज प्रोग्राम के एडिटर थे रफाकत और प्रोड्यूसर थे अंबर खैरी।
पाकिस्तान के इंतखाबी कमीशन ने ऐलान किया है कि सेनेट के इंतखाबात अपने मुकर्रा वक्त पर होंगे, ताहम मुस्लिम लीग नून के उम्मीदवार अब आज़ाद हैसियत में ही इनमें हिस्सा ले सकेंगे। पाकिस्तान सुपर लीग 3 की इफ्तिताही तकरीब इस वक्त जारी है। पहला मैच पिशावर जलमी और मुल्तान सुल्तान्स के माबैन खेला जाएगा। शाम में बागियों के जेरे कब्जा इलाके मशरकी गूता में हुकूमती फोर्सेज की बम्बारी में मजीद 19 अफराद हलाक हो गए हैं। मामला अक़वामे मुत्तहिदा की सलामती काउंसिल में आज जेरे बहस होगा। एमनेस्टी इंटरनेशनल ने कहा है कि सदर डोनाल्ड ट्रंप की तरफ से अमेरिका के अंदर और बाहर लिए जाने वाले इकदाम इंसानी हकूक़ की खिलाफ वर्जी के ज़ुमरे में आते हैं। शुमाली कोरिया सरमाई ओलंपिक्स की अख्तितामी तकरीब में अपने एक इंतहाई मुतनाज़े आला फौजी अफसर किम योंग चोल को भेजेगा, जिन पर जनूबी कोरिया पर बड़े हमले करवाने का इल्ज़ाम है। ये BBC उर्दू सर्विस है।